आदरणीय श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मा कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौँ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मा।
मित्र, आज पनि तपाईँ सबैलाई मेरो प्यार भर नमस्कार, जय मसीह। साथै तपाईँहरूकै यो आफ्नो प्रिय कार्यक्रममा हार्दिक स्वागत छ। त मित्र, परमेश्वरको वचन अध्ययनमा प्रवेश गरौं, त्योभन्दा पहिले आउनुहोस् हामी छोटो प्रार्थना गरौं। प्रभुजी, आज पनि हामी तपाईँको उपस्थितिमा आएका छौं। हामी चाहन्छौं कि हाम्रो खाली हृदय तपाईँले आफ्नो वचनद्वारा भरिदिएको, ताकि प्रभु हामी आत्मिक रूपमा आशिषित हुन सकौं। प्रत्येक मित्रलाई तपाईँ आशिष दिनुहोस्, बुझ्ने मन र ज्ञान दिनुहोस्। येशु ख्रिष्टको मधुर नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन याकुब दुई अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। यो दुई अध्यायको पहिला 13 पदहरूमा याकुब यस कुरासँग व्यवहार गर्न गइरहेका छन्, समाजका विभिन्न वर्गमा मानिसहरूलाई कसरी व्यवहार गर्नु, तपाईँ धनी मानिसलाई कसरी व्यवहार गर्नुहुन्छ, तपाईँ कसरी गरिब मानिसलाई व्यवहार गर्नुहुन्छ, तपाईँ ती आम साधारण मानिससँग व्यवहार गर्नुहुन्छ जसलाई तपाईँ आज भेट्नुहुन्छ। यो खण्ड दरिद्रतामा परमेश्वरको युद्धसँग व्यवहार गर्दछ, अनि चाखलाग्दो कुरा यो पनि छ, धनी र समृद्धता धन सम्पत्तिहरूमाथि परमेश्वरको इन्साफ। यो दरिद्रता र सम्पत्ति वा समृद्धिमाथि परमेश्वरको युद्ध हो। दरिद्रतासँग उहाँको युद्ध हाम्रो सरकारको बाट अलिक बेग्लै खालको छ। चाहे जुनसुकै राजनीतिक पार्टी सत्तामा किन नहो, कुनै पनि यस समस्यासँग सफलतापूर्वक व्यवहार गर्न असफल भएको छ। दुवै दरिद्रता र समृद्धता श्राप बन्न सक्छ। मानव जातिमा श्रापको भाग हो दरिद्रता र सम्पन्नता वा समृद्धता। हितोपदेशको लेखकले भन्छन् 30 अध्यायको 8 पदमा, मलाई न त दरिद्र बनाउनुहोस् न मलाई धन दिनुहोस्। तपाईँलाई थाहा छ, आज सुसमाचार लिएर जानलाई सबभन्दा कठिन र कठोर मानिसहरू अनि सबभन्दा धेरै दरिद्रताको रेखामुनि हुनेहरू र सबभन्दा धनीहरू हुन्। यी दुवै वर्गहरू कहाँ वचन लिएर जान लगभग असम्भव देखिँदछ, किनकि तिनीहरू त्यसको कति पनि ग्रहण गर्दैन। खास समस्या आज संसारमा धन सम्पत्तिको असमानता हो। कोही संसारमा यति धेरै गरिबका रेखा मुनि छन् कि एक छाक पेटभरि खान पाइरहेका छैनन्, र भोकको कारण आज विश्वमा हजारौं लाखौं मानिसहरू मरिरहेका छन्। तर उही समयमा संसारमा त्यस्ता मानिसहरू छन् जससँग संसारमा हरेक कुरा प्रशस्त छ। तिनीहरू अति नै विलासतामा सुखभोगमा बसिरहेका छन्। परमेश्वर यस समस्याको यस पत्रमा व्यवहार गर्नुहुन्छ। उहाँ गरिब दरिद्रहरूको पक्षमा हुनुहुन्छ। म यस कुरामा हर्षित छु। त्यसो त जब हाम्रा प्रभु येशू संसारमा आउनुभयो, उहाँ धनी मानिसको बच्चा हुन्नथ्यो। उहाँ आफ्नो मुखमा चाँदीको चम्मचसँग जन्मनु भएको थिएन। उहाँ दरिद्रतामा जन्मनु भएको थियो। उहाँ पशुहरूको डोडमा, त्यो पनि अर्काको पशुको डोडमा जन्मनुभयो। उहाँले सानो ठिटाबाट 5 रोटी र 2 माछाका टुक्रा त्यो ठूलो भिडलाई खुवाउन माग्नु परेको थियो, उधार लिनु परेको थियो। उहाँ अर्काको नौकाबाट बोल्नुभयो। उहाँले भन्नुभयो, स्यालहरूसँग बस्ने प्वालहरू छन् र चरा पंक्षीहरूसँग बस्ने गुँड छ, तर मानिसको पुत्रले आफ्नो शिर लुकाउने स्थान पनि छैन। अनि सत्यको नमुनाद्वारा स्पष्ट पार्न सिक्काको अर्काबाट लिनु परेको थियो। यरुसलेममा यात्रा गरी जानलाई उहाँले अर्काको गधाको माग्नु परेको थियो। निस्तार चाड मनाउन अर्काको कोठाको लिनु परेको थियो। उहाँ अर्काको क्रुसमा पनि मर्नुभयो। त्यो बराब्बाको थियो, उहाँको थिएन। तिनीहरूले उहाँलाई अर्काको चिहानमा राखे किनकि त्यो आरामाथियाको युसुफको चिहान थियो। मित्र, दरिद्रता श्राप हो अनि ख्रिस्टले बोक्नु भएको पापको एक भाग दरिद्रता थियो। अनि धन सम्पत्ति वा समृद्धता सम्पन्नता पनि श्राप बन्न सक्छ, जुन याकुब यो पत्रमा हामीलाई देखाउने छन्। पावलले भने पहिलो तिमथी 6:10 किनकि रुपियाँ पैसाको प्रेम चाहिँ सबै खराबीको जड हो, जरा हो। पावल र याकुब निश्चय नै यहाँ एकमतमा छन्। तपाईँ आफ्नो पैसा गलत चिजहरूको लागि खर्च गर्न सक्नुहुन्छ, तपाईँ आफ्नो रुपियाँ गलत ब्याङ्कमा जम्मा गर्न सक्नुहुन्छ। मती 6:19 येशु प्रभुले भन्नुभयो, आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्दछ, जहाँ चोरहरूले फोर्दछन् र चोर्दछन्। सबै बैङ्कहरूले हामीलाई भनिरहेका छन् कि कहाँ हाम्रा पैसा राख्नु वा जम्मा गर्नु, तर परमेश्वर भावमा भनिरहनु भएको छ, मसँग पनि बैङ्क छ र म यसलाई तिमीहरूको लागि त्यहाँ राख्नेछु। याकुब धनी मानिसहरूसँग कठोर पेश हुँदछन्, जुन हामी याकुब 5:1 देख्छौ। हितोपदेश 30:8 प्रति ख्रिस्टियन विश्वासीको दर्शन शास्त्र हुनुपर्छ, जहाँ लेखिएको छ, न मलाई दरिद्रता दिनुहोस् न सम्पत्ति र समृद्धता नै। न मलाई दरिद्रता दिनुहोस् न सम्पत्ति र समृद्धता नै। अमित्र, आज हामी याकुब 2:1-13 वचन अध्ययन गर्नेछौँ अनि हाम्रो विषय हुनेछ परमेश्वरले व्यक्तिहरूको सम्मानमा मनोवृत्ति र क्रियाद्वारा जाँच गर्नुहुन्छ। 2:1 यस प्रकार लेखिएको छ, हे मेरा भाइहरू हो, महिमाका प्रभु अर्थात् हाम्रा प्रभु येशु ख्रिस्टमाथि तिमीहरूको विश्वास बिना पक्षपातको होस्। मित्र, यो कुराको ध्यान दिनुहोस् कि याकुब शरीर अनुसार उहाँका सौतेली भाइ हुन्, तर उसले उहाँको यहाँ पूरा नाम दिन्छन्, हाम्रा प्रभु येशु ख्रिस्ट। यहाँ ख्रिस्टको ईश्वरत्वको पेश गरिएको छ। मित्र, ख्रिस्टको ईश्वरत्वको बारेमा बोल्ने वा तय गर्ने सम्बन्धमा प्रभु येशु ख्रिस्टको आफ्नै सौतेली भाइ भन्दा उचित स्थितिमा हुने व्यक्ति अरू कोही छ जस्तो मलाई लाग्दैन, किनकि याकुब उहाँको शरीर अनुसारको सौतेली भाइ थिए र सँगै एउटै घरमा हुर्के बढेका थिए। हा मित्र, प्रभु येशु ख्रिस्ट महिमाको प्रभु हुनुहुन्छ। या याकुब के भनिरहेका छन् भने, ख्रिस्टमा कुनै विश्वासीलाई नीच दृष्टिकोणले हेर्नु हुँदैन। यो सोच्दै कि हामी आत्मिक हौ, त्यो फल्ना फल्ना चाहिँ आत्मिक होइन वा आत्मिक छैन, हामी धनी छौँ त्यो फल्ना फल्ना कंगाल गरिब छ, हामी शिक्षित छौँ त्यो फल्ना फल्ना अशिक्षित छ, गवार छ। मित्र, सम्पूर्ण विश्वासीहरू ख्रिस्टको शरीरमा भाइ भाइ हुन्, चाहे तिनीहरू जुनसुकै सम्प्रदायका नै किन नहुन्, जुनसुकै पृष्ठभूमिका नै किन नहुन्, विश्वासीहरूको त्यहाँ संगति हुन्छ। मित्रता तिनीहरूमाथि एक निशान वा प्रतीकको रूपमा हुनुपर्दछ। याकुबले विश्वासीहरूको सम्पूर्ण समुदायलाई धनी गरीब साधारण आम मानिस उच्च नीच दास फुक्का यहुदी र अन्य जाति ग्रीक पुरुष र स्त्रीलाई यहाँ सम्बोधन गरिरहेका छन्। तिनीहरू सबै एक हुन् जब तिनीहरू ख्रिस्टको शरीरमा बधनमा छन्। विश्वासीहरूको शरीर वा बधन भित्र भाइ भाइको सम्बन्ध छ, भाइ भाइको सम्बन्ध छ। मित्रता र संगति विश्वासीहरूको बीच शास्त्रानुकूल वैदिक पाल्ने पोस्नेवाला कुरा हो। याकुब भन्छन्, व्यक्तिहरूको सम्मानमा तिमीहरूका विश्वास बिना पक्षवातको होस्। यदि तपाईँ प्रभु येशु ख्रिस्टको हुनुहुन्छ र अर्को व्यक्ति प्रभु येशु ख्रिस्टका हुनुहुन्छ भने उनी तपाईँको भाइ हो। अनि यदि पापी तपाईँको झुन्डमा सभामा आउँछ वा तपाईँ उससँग सम्पर्कमा आउनुहुन्छ, यो कुराको याद राख्नुहोस् कि उनी पनि मानिस हुन् जसको लागि ख्रिस्ट मर्नुभयो। ऊ क्रुसको फेदमा उभिन्दछन् जस्तो कि तपाईँ क्रुसको फेदमा उभिनुहुन्छ। पुरानो नियमले इसरायललाई धनी र गरिबको आधारमा आदर सम्मान नगर्नलाई सिकाए थियो। परमेश्वरले मूसाको व्यवस्थामा चेतावनी दिनुभयो, लेवी 19:15 तिमीहरूले ठिक ठिक न्याय गर, ठूलो होस् वा सानो होस् मान्छे हेरेर होइन तर सबै मान्छेको धार्मिकतामा उचित न्याय गर, सबै मान्छेको धार्मिकतामा उचित न्याय गर। सिमोन पत्रुसले योप्पामा यस पाठको सिके थिए जब परमेश्वरले ठूलो चद्दर जस्तो पात्रलाई स्वर्गीयबाट खसाल्नुभयो, जहाँ मोसाइक व्यवस्था अनुसारका सम्पूर्ण प्रकारका अशुद्ध पशुहरू जन्तुहरू थिए र उसलाई ती पशुहरूको खानलाई आज्ञा गरियो। पत्रुसले त्यस अनुभवबाट निष्कर्ष निकाले, प्रेरित 10:34 साँच्चै म थाहा गर्दछु परमेश्वर कसैको पक्षपात गर्नुहुन्न। याकुबले यस पोइन्ट वा बिन्दुलाई बनाउन डस्ने नमुनाको प्रयोग गर्दछन्, भन्दछन् 2 किनकि तिमीहरूको सभामा कुनै मानिस सुनको औठी लगाएर भट्किलो वस्त्र पहिरेर आयो भने, साथै एउटा गरीब मानिस पनि झुत्रे लुगा लगाएर आयो भने। यहाँ उल्लेखित सभाको मतलब हो यहुदी सभाघर। निश्चय नै यहुदी ख्रिस्टियनहरू आफ्नो आराधना सभा सभाघरमा राख्ने गर्दथे गर्ने गर्दथे। तिनीहरूले आराधना गर्न कलिसिया भवन निर्माण गरेका थिएनन् र तिनीहरू व्यक्तिगत घर घरहरूमा भेट्ने गर्दथे, तर धेरै स्थानहरूमा यो पनि सम्भावना थियो कि तिनीहरूले यहुदी सभाघरको भाडामा लिन्थे। तिनीहरू आइतबारमा भेला हुँदथे वा भेट्दथे, शनिबारमा होइन। त्यसकारण यहुदीहरूको सभासँग त्यहाँ कुनै टक्कर वा जुत्ने कुरा थिएन। कुनै मानिस सुनको औठी लगाएर, यसको मतलब यो होइन कि उसले आफ्नो औँलामा एउटा औँठी लगाए, खालि एउटा मात्र औँठी लगाए, तर उसका सबै औँलाहरू सुनका औँठीहरूले लादिएका हुन्थे, भरिएका हुन्थे, जुन धनी वा समृद्धताको प्रतीक थियो। भट्किलो वस्त्रको अर्थ हो उसले असल दामी दामी चहकिलो असल सुन्दर कपडा लगाएको हुन्थ्यो। उसको पोषक गरिब मानिसको पोषकको तुलनामा ठिक विपरीतको थियो। कसैले भनेथे, कोही कोही चर्चमा आफ्नो आँखा बन्द गर्न जान्छन्, अर्थात् सुत्न जान्छन्। अनि तपाईँले यो देख्नु भएकै होला, कोही कोही विश्वासीहरू चर्चमा मस्तले निदाउँछन्, कोही कोही चर्चमा आफ्ना आँखा बन्द गर्न जान्छन्, अनि कोही कोही चाहिँ अरूको कपडा पहिरनको देख्न जान्छन्। हामीले आराधनाको दिनलाई एक किसिमले फेसन सोको दिन बनाएका छौँ, किनकि हामी त्यस दिन नयाँ दामी दामी कपडाको लगाएर आउँछौँ आफ्नो हावभाव शानको देखाउन बस। अनि हामी धेरैको लागि त्यही नै वास्तविक हाम्रो तात्पर्य हो। यो धनी मानिस चर्चमा आफ्नो प्रवेश बडो हावभावसँग प्रवेश गर्दछ, त्यहाँ आडम्बर बाह्य शोभा र भव्य दृश्य दिखावा छ। ऊ चर्चभित्र पस्दछ र मजुर जस्तै गर्व र गौरवले चल्दै, ऊ त्यो धनी मानिस जस्तै हो जसको बारेमा प्रभु येशूले धनी मानिस र लाजरसको सत्य कथामा दृष्टान्त बताउनुभयो। लुका 16:19 भनिएको छ, कुनै एउटा धनी मानिस थियो जसले बैजनी वस्त्र र मलमल पहिरन्थ्यो अनि दिनहुँ रवाबसित मोज मजा गर्दथ्यो। दिनहुँ रवाबसित मोज मजा गर्दथ्यो को अर्थ हो उसको जीवनको समय निरन्तर पार्टी वा भोज मोज मजामा बित्दथ्यो। त्यसको ठिक विपरीत गरिब व्यक्ति जसको बारेमा याकुब यहाँ उल्लेख गर्दछन्, जो फाटेको च्यातेको र टाल टुलको लुगा लगाएर आउँदछ। हुन सक्छ उसको पोषक सफा होला, तर यो दरिद्रताको प्रतीक हो। उससँग आराधनाको दिनमा लगाउने कुनै नयाँ पोषक छैन, याकुबले यी दुई मानिसहरूलाई एक आपसको भिन्नतामा पेश गर्दछन्। तिनीहरू बीच भएको सामाजिक आर्थिक असमानताको नक्साको यहाँ खिच्दछन्। भन्दछन्, किनकि तिमीहरूको सभामा कुनै मानिस सुनको औँठी लगाएर भड्किलो वस्त्र पहिरेर आयो भने, साथै एउटा गरिब मानिस पनि झुत्रे लुगा लाएर आयो भने, अनि 3 र 4 पदमा भनेको छ, अनि तिमीहरूले त्यस भड्किलो वस्त्र लगाउनेलाई आदर गरेर तपाईँ यस असल ठाउँमा बस्नुहोस् भनी भन्यौ, र त्यस गरिबलाई चाहिँ तिमी त्यहाँ उभ कि त मेरो पौदान मुनि बस भनी भन्यौ भने, के तिमीहरू आपसमा पक्षपात गर्नेहरू होइनौ र अनि खराब विचारले न्याय गर्नेहरू भएनौ र? याकुबले यी दुई मानिसहरूलाई एक आपसको भिन्नतामा देखाएपछि उसले यो प्रश्न सोध्दछन्, के तिमीहरू आपसमा पक्षपात गर्नेहरू होइन र? के तिमीहरू आपसमा पक्षपात गर्नेहरू, मुख हेरेर न्याय गर्नेहरू होइनौ र? वा के तिमीहरू आपसमा भेदहरू बनाइरहेर खराब विचारसँगको न्याय गर्ने बनिरहेका छैनौ र? अनि 5 पदमा भन्छन्, मेरा प्रिय भाइहरू हो, सुन कि परमेश्वरले यस संसारका गरिबहरूलाई विश्वासमा धनी राज्यका हकदारहरू हुनलाई चुन्नुभएको छैन र? जुन राज्यको प्रतिज्ञा चाहिँ उहाँले आफूलाई प्रेम गर्नेहरूको निम्ति गर्नुभएको छ। मेरा प्रिय भाइहरू हो, सुन, याकुब विश्वासीहरूसँग कुरा गरिरहेका छन् र उसले तिनीहरूलाई भाइहरू भन्दछन्। निश्चय नै गरिब विश्वासीहरूलाई कुनै मण्डलीमा नीच दृष्टिकोणले हेरिँदछन्। यद्यपि त्यस मण्डलीमा सबभन्दा धेरै आत्मिक रीतिले उनी धनी किन नहुन्? परमेश्वरको वचनले गरिबको बारेमा भन्ने धेरै कुरा छ। परमेश्वरले उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म बिल्कुलै स्पष्ट पार्नुभएको छ, उहाँसँग गरिबको लागि वास्ता, ख्याल र ध्यान छ। यो सत्य हो कि विश्वमा, संसारमा कहीँ पनि गरिबलाई वा गरिबहरूले निष्पक्ष व्यवहारको न्यायको पाउने छैनन् र पाएका छैनन्। जबसम्म मानिसहरू शारीरिक मानिसहरू रहन्छन् जो नयाँ जन्म पाएका ख्रिस्टियन होइनन्, गरिबहरूले कहिले पनि उचित न्याय व्यवहार यस संसारमा पाउने छैनन्। मित्र, तिनीहरूका आशा केवल ख्रिस्ट प्रभु येशूमा मात्र छ। यद्यपि परमेश्वरसँग यस संसारमा गरिब दिनहरूले धनी र शक्तिमा हुनेहरूद्वारा पाउने अत्याचार, शोषण, पक्षपातको बारेमा भन्ने धेरै कुरा भए तापनि, कुनै दिन तिनीहरूले यसको लागि उहाँलाई जवाब दिनुपर्नेछ, लेखा दिनुपर्नेछ। तर गरिब आत्मिक कुराहरूमा धनी हुन सक्छन्, अनि त्यही कुरा देख्नलाई गरिब दिनहरूको लागि देख्न अति नै महत्वपूर्ण कुरा हो। 6 पदमा भनिएको छ, तर तिमीहरूले त्यस गरिबलाई तुच्छ ठानेका छौ कि धनी मानिसहरूले तिमीहरूलाई थिचोमिचो गर्दैनन् र तिमीहरूलाई न्याय आसनहरूका सामु घिसारेर लैजाँदैनन् र? मित्र, आज यहाँ संसारमा गरिब दिनहरूको जीवनको भाग्यको बदलिने कुरा कुनै देखिँदैन। तिनीहरूलाई अति नै नराम्रो गरी अत्याचार गरिँदछन्। तिनीहरूका खालि आशा येशू प्रभुमा मात्र छ। तिनीहरूलाई संसारद्वारा तिरस्कार गरिएका छन्, हेला गरिएका छन्। धनी र प्रभावशाली र शक्तिशाली मानिस तिनीहरूका भोटको मात्र चाहन्छन्। त्यसपछि गद्दीमा आएपछि, कुर्सीमा आएपछि तिनीहरूमा उनीहरूको रुचि, ख्याल त्यही नै खत्तम हुन्छ। अनि 7 पदमा भनिएको छ, के तिनीहरूले त्यस उक्तम नामको निन्दा गर्दैनन् र जुन नामले तिमीहरू बोलाइँदछौ? यहाँ उल्लेखित उक्तमको अनुवाद हो आदरणीय। मेरो मित्र, जब तपाईँ गरिबलाई गलत व्यवहार गर्नुहुन्छ, तपाईँ ख्रिस्टको नाउँको निन्दा गरिरहनु भएको छ। अनि 8 पदमा यस प्रकार लेखिएको छ, यदि तिमीहरूले साँच्चै पवित्र शास्त्र मुताबिक तिमीहरूले आफ्ना छिमेकीलाई आफैलाई झैं प्रेम गर भन्ने राजकीय व्यवस्थालाई पूरा गर्यौ भने तिमीहरूले असल गर्दछौ। यदि तपाईँ परमेश्वरलाई प्रसन्न गर्न चाहनुहुन्छ भने उहाँको आज्ञा पालन गर्नुहोस् र आफ्नो उत्तरदायित्वको काम गर्नुहोस्। याकुबले भन्छन् कि तपाईँले के गर्ने, तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर। नौ पदमा भनिएको छ, तर तिमीहरूले पक्षपात गर्यौ भने तिमीहरूले पाप गर्दछौ अनि व्यवस्थाद्वारा अपराधीहरू ठरिन्दछौ। व्यवस्थाले धनी र गरीब बीच पक्षपात गर्ने कुराको निन्दा गर्दछ। कसैले भन्ला, अँ म हत्या गर्दिन र मैले व्यभिचार गरेको छुइनँ, अ तपाईँले पाप गर्नुभएको छैन र? याकुबले भनेको कुराको सुन्नुहोस्। दश पदमा भन्छन्, किनकि जस कसैले सम्पूर्ण व्यवस्थालाई पालन गर्दछ तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ। याकुब भनिरहेका छन्, यदि तपाईँले एक आज्ञाको व्यवस्थाको तोड्नु भए तपाईँले सबै आज्ञाहरूको तोड्नु भएको छ। उसले तपाईँलाई भनिरहनु भएको छ कि तपाईँ आज्ञाहरूको उल्लङ्घन गर्ने कामको दोषी हुनुहुन्छ, चाहे तपाईँले तीमध्ये कुनै एउटा आज्ञाको तोड्नुहोस्। हामी सबै परमेश्वरको सामने व्यवस्था तोड्नेवाला व्यक्तिको रूपमा उभिन्छौं। अनि एघार पदमा यस प्रकार लेखिएको छ, किनकि जसले व्यभिचार नगर भन्नुभयो उहाँले हत्या नगर पनि भन्नुभयो, अनि तिमीले व्यभिचार नगरे तापनि हत्या चाहिँ गर्यौ भने तिमी व्यवस्थालाई भङ्ग गर्ने भएका छौ। एउटा व्यवस्थाको तोड्ने कामले व्यवस्थाको पूरा व्यवस्थाको तोड्ने वा उल्लङ्घन गर्ने बनाउँछ। अनि बाह्र पदमा यस प्रकार लेखिएको छ, स्वतन्त्रताको व्यवस्थाद्वारा जसको न्याय हुनेछ उनीहरू झैं तिमीहरू बोल र काम गर। स्वतन्त्रताको व्यवस्था चाहिँ ख्रीष्टको व्यवस्था हो। प्रभु येशूले भन्नुभयो युहन्न 14:15 पदमा, यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरूको पालन गर। उहाँको आज्ञा के हो? युहन्न 15:12 पदमा भन्नुहुन्छ, यो मेरो आज्ञा हो, एक आपसलाई प्रेम गर जस्तो कि मैले तिमीहरूलाई प्रेम गरे। एक आपसलाई प्रेम गर जस्तो कि मैले तिमीहरूलाई प्रेम गरे। अनि 13 पदमा भनिएको छ, किनकि जसले दया देखाएको छैन उसको न्याय बिना दया नै हुनेछ, अनि दयाले न्यायको विरोधमा गर्व गर्नेछ। याकुब यस ख्रीष्टको स्वतन्त्रताको व्यवस्था अनुसार हामीले बोल्नु र गर्नुपर्छ भनेर भन्दछ। पुरानो नियमको मोसाको व्यवस्थाले कति पनि दया देखाएन, तर ख्रीष्टको स्वतन्त्रताको व्यवस्था दयालु छ, अनि हामीले पनि अरूहरूलाई दया गर्नुपर्दछ। यदि हामी अरूहरूलाई दया गर्छौँ भने परमेश्वरले हामीलाई दया गर्नुहुनेछ। तर यदि हामीले अरूलाई दया गर्दैनौँ भने मती 5:7-6:14-15 पद अनुसार हामी पनि केही दया पाउने छैनौँ। त्यसकारणले पक्षपात नगरिकन सबै मानिसप्रति, चाहे धनी होस् चाहे गरी, प्रेम र दया गर्नुपर्दछ। जतिसम्म हामी अरूलाई दया र प्रेम गर्छौँ प्रभु त्यति नै धेरै हामीलाई आशिष दिनुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार्ग, TWR, पोस्ट बक्स नम्बर 3-2, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो नेपाली TTB@TWR.IN।